तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो पुस 21 गते 2025। विषय पदार्थ स्वर्ण पाठ यसैया प्रत्येक बेसी पूर्ण घर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। माङ्गो टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ। तब परमप्रभुको महिमा प्रकट गरिनेछ अनि सँगसँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु स्वयंले यी कुराहरू भन्नुभएको थियो। उत्तरदायी पढाइ भजन संग्रह। परमप्रभुले राज गर्नुहुन्छ र पृथ्वी खुसी हो। सबै सुदूरतिर देशहरू खुसी हुन्छन्। उहाँको बिजुली आकाशमा झलक झिली चम्किन्छ। मानिसहरू यसलाई देख्छन् र डराउँछन्। परमप्रभुको समक्ष पर्वतहरू मैम जस्तो पग्लन्छन्। सारा पृथ्वीका स्वामीको सामुन्ने हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ, ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्। मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्। तिनीहरू आफ्ना देवताहरूका विषयमा घमण्ड गर्दछन्। तर ती मानिसहरू लज्जित हुनेछन्। तिनीहरूका देवताहरू शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्। सर्वोच्च परमप्रभु, तपाईँ नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ। तपाईँ अन्य देवताहरू भन्दा धेरै असल हुनुहुन्छ। धर्मी मानिसहरू, परमप्रभुमा खुसी रह, उहाँको पवित्र नाउँको श्रद्धा गर। पाठ सेरमन बाइबलबाट यसैया मेरो प्रकाश यरुसलेम हो। तेरो प्रकाश आइरहेछ। परमप्रभुको महिमा तिमीहरूमाथि चम्किनेछ। अब अन्धकारले पृथ्वी राख्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनुहुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ। तिमीहरूका जातिहरू कहाँ प्रकाश आउनेछ। राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ। आफ्नो वरिपरि हेर। भजन संग्रह। इसरायलले मिस्र त्यागेर गए। याकुबले त्यो विदेशलाई त्यागेर गए। यहुदा परमेश्वरको खास मानिस भए। इसरायल उसको राज्य हुन गयो। लाल समुद्रले यो देखेर भाग्यो। यर्दन नदी उल्टा बग्न थाल्यो। पर्वतहरू बेडाहरूले वरिपरि नाच्न थाले। पहाडहरू बेडाका पाठाहरू जस्तै उफ्रन थाले। लाल समुद्र, तिमी किन भागेर गयो? यर्दन नदी, तिमी किन फर्केर भागी गयो? हे पर्वतहरू, तिमीहरू बेडाहरू चाहिँ किन खुसीले उफ्रियौ? अनि पहाडहरू, तिमीहरू किन बेडाका पाठाहरूले बुझ्रुक बुझ्रुक उफ्रियो? हे पृथ्वी, याकुबको परमप्रभु परमेश्वर स्वामीको सामने हरहरी हो। राजा अग्मवक्ताहरूको दलले एलिसालाई भने, हामी त्यस ठाउँमा बसिरहेका छौँ, तर हाम्रो निम्ति ठाउँ साह्रै सानो भयो। यर्दन नदीमा जाओ अनि केही काठ काटो। हामी मध्ये प्रत्येकले मुलो पाउनेछौ अनि हामीले त्यहाँ बस्नका लागि एउटा ठाउँ बनाउनेछौ। एलिसाले उत्तर दिए, राम्रो जाओ अनि त्यसै गर। एकजना मानिसले भन्यो, कृपया हामीसँग हिँड्नुहोस्। एलिसाले भने, म आउनेछु। यसकारण एलिसा अग्मवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे तिनीहरूले केही रुख गाड्न थाले। तर जब एकजना मानिस केही रुखहरू गाड्दै थियो फलामको भन्सरो बिनमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, मालिक, मैले त्यो भन्सरो मागेर ल्याएको थिएँ। परमेश्वरको जन एलिसाले पनि त्यो कहाँ झर्यो? मानिसले ठाउँ देखायो जहाँ भन्सरो झरेको थियो। तब एलिसाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको भन्सरो तैरिन थाल्यो। एलिसाले भने, भन्सरो टिप। तब मानिस लम्कियो अनि भन्सरो लियो। अरामका राजा इसरायलको विरुद्धमा लडाई गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, यस ठाउँमा छाउनी बनाऊ। तर परमेश्वरका जन एलिसाले इसरायलका राजा कहाँ एउटा खबर पठाए। एलिसाले भने, होसियार रहनुहोस्, त्यस ठाउँको नजिक नजाउनुहोस्, अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्। इसरायलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेतावनी दिएका थिए। उसले ती खबरहरू कम्तीमा टिम्पल पठाए, त्यसकारण मानिसहरू होसियार भए। अरामका राजा यस विषयमा साह्रै दुखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारीहरूलाई बोलाए अनि तिनीहरूलाई भने, मलाई भन, इसरायलका राजाको त्यो कसले गर्दैछ? अरामको राजाका अधिकारीहरू मध्ये एकजनाले भने, मेरो मालिक र महाराज, हामी मध्ये कोही पनि गुप्तचर छैन। इसरायलका अग्मवक्ता एलिसाले इसरायलका राजालाई, तपाईँले भनेको जे पनि कुराहरू भन्छ, यहाँसम्म कि तपाईँले सुन्ने कुरामा बोलेका कुरा पनि बताइदिन्छन्। अरामका राजाले भने, एलिसाको पत्तो लगाओ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु। सेवकहरूले अरामका राजालाई भने, एलिसा दोतानमा छन्। तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि सहरलाई घेरे। एलिसाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, सहरलाई चारैतिरबाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलिसाको सेवकले एलिसालाई भन्यो, हे मेरा मालिक, हामी के गर्न सक्छौ? एलिसाले भने, नडर, हाम्रो लागि लडाई गर्ने सेना अरामका लागि लडाई गर्ने सेना भन्दा ठुलो छ। तब एलिसाले प्रार्थना गरे अनि भने, परम प्रभु, म बिन्ती गर्छु तपाईँ मेरो सेवकको आँखा खोलिदिनुहोस् जसले गर्दा उसले देख्न सकोस्। परमप्रभुले युवा सेवकको आँखा खोलिदिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलिसाको वारिपरि थिए। यसैया त्यस बेला मानिसहरूले परमेश्वरलाई मास्टर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो, र तिनीहरूका आँखा इसरायलका परम पवित्रतिर लागिरहनेछ। मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैँचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झुटा देवी देवताहरूका लागि बनाए। कोरिन्थी भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर, अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरू मध्ये धेरै बुद्धिमानी होला। तिमीहरू मध्ये धेरै जना खुबै प्रभावशाली नहोला, अनि कोही मानिसहरू महत्त्वपूर्ण परिवारबाट आएको हुन सक्छ। तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नुहुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नुहुन्छ। उहाँको अधिक कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नुभएको हो। जस्तो धर्मशास्त्रले भन्छ, कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्। कोरिन्थी, परमेश्वरले एकपल्ट भन्नुभएको थियो, अन्धकारबाट ज्योति चम्कनेछ। अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रिस्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनुभयो। त्यसै कारणले हामी कहिले कमजोर मान्दैनौ। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ, तर हामी भित्रको आत्मा हरेक दिन नयाँ बनिँदैछ। यसभरि केही समयको निम्ति साना साना समस्याहरू सामना गर्दैछ, तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरहेका छौँ। त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। त्यसैले हामीले देख्ने नसकिने कुराहरू हामी सोच्छौँ तर जे देख्छौँ ती विषयमा हुन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाहिँ सधैँको लागि हुनेछ। हबक्कुक, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नुहुन्छ, यसकारण परमप्रभुको सामुन्ने सम्पूर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नुपर्छ। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य वास्तविकताको क्षेत्र आत्मा हो। आत्माको भिन्नता पदार्थ हो र वास्तविकको विपरीत ईश्वरीय होइन। यो एक मानव अवधारणा हो। पदार्थ कथनको त्रुटि हो। आधारभूत यो त्रुटिले प्रत्येक कथनको निष्कर्षमा त्रुटिहरू निम्त्याउँछ जसमा यो प्रवेश गर्दछ। पदार्थको बारेमा हामीले भन्न वा विश्वास गर्न सक्ने कुनै पनि कुरा अमर छैन, किनकि पदार्थ क्षणिक छ र त्यसैले एक नश्वर घटना हो। एक मानव अवधारणा कहिले काहीँ सुन्दर, सधैँ गलत। पदार्थ नश्वर मनको आदिम विश्वास हो, किनकि यो तथाकथित मनलाई आत्माको कुनै ज्ञान हुँदैन। नश्वर मनको लागि पदार्थ वास्तविक हो र दुष्ट वास्तविक हो। नश्वरहरूको तथाकथित इन्द्रियहरू भौतिक हुन्, त्यसैले नश्वरहरूको तथाकथित जीवन पदार्थमा निर्भर छ। दिव्य तत्वज्ञानले पदार्थलाई व्याख्या गर्छ। आत्मा नै दिव्य विज्ञानद्वारा मान्यता प्राप्त एकमात्र पदार्थ र चेतना हो। भौतिक इन्द्रियहरूले यसको विरोध गर्छन्, तर कुनै भौतिक इन्द्रियहरू छैनन्, किनकि पदार्थको कुनै मन हुँदैन। पदार्थ वास्तविक छ वा जीवन र संवेदना छ भन्ने कुरा नश्वरहरूको झुटा विश्वासहरू मध्ये एक हो र केवल एक काल्पनिक नश्वर चेतनामा अवस्थित छ। त्यसकारण जब हामी आत्मा र सत्यको नजिक पुग्छौ, हामी पदार्थको चेतना गुमाउँछौ। भौतिक पदार्थ हुन सक्छ भन्ने स्वीकार गर्न अर्को स्वीकार आवश्यक पर्दछ, अर्थात् आत्मा अनन्त छैन र त्यो पदार्थ स्वरचनात्मक, स्व अस्तित्व र शाश्वत छ। यसबाट यो पछ्याउँछ कि दुई शाश्वत कारणहरू छन्, एकअर्कासँग सधैँभरि लडिरहेका छन् र तैपनि हामी भन्छौँ कि आत्मा सर्वोच्च र सर्व उपस्थित छ। पदार्थ न त मनद्वारा सिर्जना गरिएको हो, न त मनको प्रकटीकरण र समर्थनको लागि। आत्मा र पदार्थ न त सहअस्तित्वमा रहन सक्छन्, न त सहकार्य गर्न सक्छन् र एकले अर्कोलाई सिर्जना गर्न सक्दैन। बाहेक सत्यले त्रुटि सिर्जना गर्न सक्छ वा यसको विपरीत। मानव दर्शन सिद्धान्त र चिकित्साको प्रत्येक प्रणाली पदार्थमा मन छ भन्ने सर्वेश्वरवादी विश्वासले कम वा कम संक्रमित छ। तर यो विश्वासले प्रकाशन र सही तर्कको विरोध गर्दछ। तार्किक र वैज्ञानिक निष्कर्षमा केवल ज्ञान मार्फत पुगिन्छ कि अस्तित्वको दुई आधारहरू छैनन्, पदार्थ र मन, तर एक मात्र मन। नश्वर मनलाई हटाएपछि मानिसको रूपमा पदार्थको अर्थ रूखको रूपमा भन्दा बढी रहँदैन, तर आध्यात्मिक वास्तविक मानिस अमर हुन्छ। ती भौतिक इन्द्रियहरू मार्फत देवतालाई जान्न सकिन्छ। ती भौतिक इन्द्रियहरू जसले आत्माको प्रत्यक्ष प्रमाण प्राप्त गर्दैनन्, आध्यात्मिक जीवन, सत्य र प्रेमको बारेमा सही गवाही दिन सक्छन्। यी सबै प्रश्नहरूको उत्तर सधैँ नकारात्मक हुनुपर्छ। भौतिक इन्द्रियहरूले परमेश्वरको कुनै प्रमाण प्राप्त गर्न सक्दैनन्। तिनीहरू लिनु त आँखाबाट आत्मालाई देख्न सक्छन्, न कानबाट सुन्न सक्छन्, न त तिनीहरूले आत्मालाई महसुस गर्न, स्वाद लिन वा सुन्न सक्छन्। क्रिस्टियन विज्ञानका अनुसार मानिसको एकमात्र वास्तविक इन्द्रियहरू आध्यात्मिक हुन्, जुन दिव्य मनबाट उत्पन्न हुन्छन्। विचार परमेश्वरबाट मानिसमा जान्छ, तर न त संवेदना न त रिपोर्ट भौतिक शरीरबाट मनमा जान्छ। अन्तर संचार सदैव परमेश्वरबाट उहाँको विचार मानिसमा हुन्छ। पदार्थ संवेदनशील हुँदैन र असल वा खराब, आनन्द वा पीडाको बारेमा जानकार हुन सक्दैन। मानिसको व्यक्तित्व भौतिक हुन, त्यसो भए त्यो भौतिक व्यक्तित्व के हो जसले दुःख भोग्छ, पाप गर्छ र मर्छ? यो मानिस हुन परमेश्वरको स्वरूप र समानता हो, तर मानिसको नक्कली, उल्टो समानता, पाप, रोग र मृत्यु बनिने भिन्नता हो। नश्वर परमेश्वरको वास्तविक स्वरूप हो भन्ने दावीको अवास्तविकता आत्मा र पदार्थ, मन र शरीरको विपरीत प्रकृतिहरूद्वारा चित्रण गरिएको छ। किनकि एउटा बुद्धि हो भने अर्को गैर बुद्धि हो। तिमी भन्छौ परिश्रमले मलाई थगाउँछ, तर यो म के हो? के यो मांसपेशी हो कि मन, जो थकित छ र बोल्छ? दिमाग बिना के मांसपेशीहरू थाक्न सक्छन्? के मांसपेशीहरू बोल्छन् वा तपाईँ तिनीहरूको लागि बोल्नुहुन्छ? पदार्थ बुद्धिहीन छ, नश्वर मनले झुटो कुरा गर्छ, र जसले थकानलाई पुष्टि गर्छ त्यसले त्यो थकान निम्त्यायो। तिमीले पाम्रा थकित छ भनेर भन्दैनौ, र तैपनि शरीर पाम्रा जतिकै भौतिक छ। यदि मानव मनले शरीरको बारेमा भनेको कुरा नभएको भए शरीर निर्जीव पाम्रा जस्तै कहिले खाक्ने थिएन। सत्यको चेतनाले हामीलाई बेहोसमा घन्टा भन्दा बढी आराम दिन्छ। आध्यात्मिक नियमलाई रद्द गर्न परमेश्वरले कहिल्यै भौतिक नियम बनाउनु भएन। यदि त्यस्तो भौतिक नियम भएको भए यसले आत्मा परमेश्वरको सर्वोच्चताको विरोध गर्ने थियो र सृष्टिकर्ताको बुद्धिलाई चुनौती दिने थियो। येशु छलहरूमा हिँड्नुभयो, भिडलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो, र भौतिक नियमहरूको प्रत्यक्ष विरोधमा मरेकाहरूलाई जीवित पार्नुभयो। उहाँका कार्यहरू भौतिक ज्ञान वा कानुनको झुटा दावीहरूलाई जित्दै विज्ञानको प्रदर्शन थिए। प्रश्न: अस्तित्वको वैज्ञानिक कथन के हो? उत्तर: पदार्थमा जीवन, सत्य, बुद्धि वा पदार्थ छैन। सबै कुरा अनन्त मन र यसको अनन्त प्रकटीकरण हो, किनकि परमेश्वर सर्वसमावेशी हुनुहुन्छ। आत्मा अमर सत्य हो, पदार्थ नश्वर त्रुटि हो, आत्मा वास्तविक र शाश्वत हो, पदार्थ अवास्तविक र लौकिक हो। आत्मा ईश्वर हो र मानिस उहाँको स्वरूप र समानता हो। त्यसैले मानिस भौतिक होइन, वो आध्यात्मिक हो। पदार्थले मानिसको लागि कुनै अवस्था बनाउन सक्दैन। भौतिक इन्द्रियहरूको गवाही न त निरपेक्ष छ न त दिव्य। त्यसकारण म आफूलाई यसुका शिक्षाहरू, उहाँका प्रेरितहरू, अग्मवक्ताहरूको शिक्षा र मनको विज्ञानको गवाहीमा निर्भयतापूर्वक स्थापित गर्छु। अन्य आधारहरू छैनन्। अन्य सबै प्रणालीहरू भौतिक इन्द्रियहरू मार्फत प्राप्त ज्ञानमा पूर्ण वा आंशिक रूपमा आधारित प्रणालीहरू। हावाले हल्लाएको नर्कटहरू हुन्, चट्टानमा बनेका घरहरू हुनन्। जब हामी ईश्वरसँगको हाम्रो सम्बन्धलाई पूर्ण रूपमा बुझ्छौँ, तब हामीसँग उहाँ बाहेक अरू कुनै मन हुन सक्दैन। अरू कुनै प्रेम, बुद्धि वा सत्य, जीवनको कुनै अन्य भावना र पदार्थ वा त्रुटिको अस्तित्वको कुनै चेतना हुँदैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।